درود بھیجے گا محمد و آل محمد. اللہ صلی علی محمد و محمد و آل محمد. وقت کے امام کے حضور ادائے احترام کے لیے, ان کے ظہور کی تعجیل کی دعا کے لیے ایک بار پھر درود بھیجے گا محمد و آل محمد. اللہم صلی علی محمد و محمد و آل محمد. فاتحہ. بسم اللہ الرحمن الرحیم, الحمد للہ الرحمن الرحیم, مالک یوم الدین, ایاک نعبد و ایاک نستعین, اهدنا الصراط المستقیم, صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بارے دیگر درود بھیجے گا محمد و آل محمد. اللہم صلی علی آل محمد و عجل فرجہ. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, والصلاة والسلام علی سید الانبیاء سید الانبیاء والمرسلین حبیب الہ العالمین ابی القاسم محمد. صلی علی محمد و آل محمد وعلى آله الطيبين الطاهرين, سيما بقية الله في الأرضين. قال الله تعالى في كتابه الكريم, بسم الله الرحمن الرحيم, أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجے گا محمد و آل محمد. محمد آل محمد وعجل. پروردگار عالم کا انتہائی شکر ہے, انتہائی احسان ہے, اس نے ہمیں دین کی ہدایت نصیب فرمائی ہے, قرآن اور اہل بیت اطہار علیہ السلام کی رہنمائی. اس کا شکر ہے کہ اس نے ہمیں سید الشہداء کی محبت نصیب فرمائی, اس فرش عزا پر بیٹھنے کی سعادت نصیب کی, اس دعا کے ساتھ کہ انشاءاللہ مرتے دموں تک ہمیں قرآن و اہل بیت کے بہترین پیروکاروں میں قرار فرمائے, انشاءاللہ دنیا اور آخرت میں ان کی ہمراہی نصیب فرمائے, انشاءاللہ ان کے وارث کے ظہور کا دن دیکھنا نصیب فرمائے, ان کی نصرت اور نصرت کی راہ میں شہادت نصیب فرمائے انشاءاللہ. تمام دعاؤں کی قبولیت کے لیے, وقت کے امام کی نظر لطف کو حاصل کرنے کے لیے ایک بار پھر درود بھیجے گا محمد و آل محمد. اللهم صل علی محمد و آل محمد و عجل. خداوند متعال نے اہل بیت اطہار علیہ السلام کے ذریعے سے ایک سلسلہ ہدایت آغاز فرمایا ہے. الحمدللہ آج کا دور اس اعتبار سے انتہائی سنہری دور ہے کہ اگر گزشتہ صدیوں تک, بلکہ آج سے 30-40 سال پہلے تک اس بات کو سمجھنا کچھ مشکل ہوتا کہ ان کے پیغام میں جو حقانیت ہے, جو آفاقیت ہے, وہ کیا ہے, تو الحمدللہ آج کے دور میں اس حد تک ظاہری شہرت بھی حاصل ہو گئی ہے کہ اب اس کام کو سمجھنا انتہائی آسان ہو گیا. کروڑوں لوگوں کا ان کے روضہ مبارکہ کے اوپر جمع ہونا اور سید الشہداء کے پیغام کا اس طریقے سے مسلمانوں میں, غیر مسلمانوں میں, مختلف فرقوں کے اندر پہنچ جانا، یہ ایک طرف سے ہمارے لیے خوشخبری ہے اور اس کے ساتھ ساتھ بہت بڑی ذمہ داری بھی. تو اس اعتبار سے ہم سمجھتے ہیں کہ یہ دور انتہائی سنہری دور ہے کہ جس کے اندر یہ سارے کام جو اب تک دنیا کی نظروں سے چھپے ہوئے تھے وہ انجام پائے. اس اعتبار سے کہ اس دور کے اندر ہماری پروڈکٹیوٹی کا ہونا، ہماری کارآمدیت کا ہونا انتہائی ضروری ہے، اور اس مناسبت سے بھی کہ یہ یہاں پر انجام پانے والے اشرحائے مجالس کا آخری اشرہ ہوتا ہے، تو ایک خاص موضوع میرے ذہن میں آیا ہے، اس موضوع کو آپ کی خدمت میں عرض کروں گا اور انشاءاللہ کوشش کریں گے کہ یہ چند ایام جو ہمارے پاس ہیں وہ اسی موضوع کے اوپر عرائض پیش کریں گے انشاءاللہ تعالی. ایک بار پھر درود بھیجے گا محمد و آل محمد صلی علی محمد و آل محمد و عجل فرج. ایک بار پھر درود بھیجے گا محمد و آل محمد صلی علی محمد و آل محمد و عجل فرج. خاص جو انالیسس میں معمولاً جہاں کہیں پہلی دفعہ پہنچتا ہوں عرض کرتا ہوں، ظاہر ہے کہ یہاں پہلی دفعہ حاضر نہیں ہوا، جیسے کہ برادر نے فرمایا پہلے بھی حاضر ہو چکا ہوں، لیکن اس کو کہیں اشارتاً آپ کی خدمت میں عرض کر دوں، وہ یہ ہے کہ آج کے زمانے میں جو بہت بڑا ایک معاملہ ہمارے سامنے آیا ہے وہ یہ کہ کون سی چیز معاشرے میں باقی رہے گی اور کون سی وہ چیزیں ہیں جو معاشرے کے اندر باقی نہیں رہیں گی. اور یہ چیلنج آپ کے سامنے اور ہمارے سامنے جو مختلف سوسائٹیز سے مائگریٹ کر کے کسی اور سوسائٹی میں آتے ہیں، یہ چیلنج بہت زیادہ واضح ہو جاتا ہے. تو الحمدللہ آپ میں سے کچھ لوگ یہاں پہ تشریف فرما ہوں گے کہ جن کو آئے ہوئے 25 سال ہو گئے ہوں گے، 30 سال ہو گئے ہوں گے. اس اعتبار سے کچھ یورپی ممالک ہیں جہاں پر 3rd generation موجود ہے مائگرینٹس کی، تو حتیٰ اگر اپنے معاشروں کے اندر بھی رہیں تب بھی یہ سوال موجود ہے کہ بھائی وہ کون سے امور ہیں جو باقی رہتے ہیں سوسائٹیز کے اندر، اور وہ کون سے امور ہیں جو آہستہ آہستہ معاشرتی تبدیلی کے نتیجے میں، تعلیم کے نتیجے میں اور مختلف ٹیکنالوجیز کی تبدیلی کے نتیجے میں ختم ہو جاتے ہیں. تو اس میں بہت ساری مثالیں دی جاتی ہیں اور اس کو سمجھنا ایک چھوٹے سے مقایسے کے ذریعے سے بہت آسان ہو جائے گا. میں ایک مقایسہ آپ کی خدمت میں عرض کرتا ہوں، درود بھیجے گا محمد و آل محمد صلی علی محمد و آل محمد و عجل فرج. مجھے نہیں معلوم یہاں پر کوئی ایسا ہو جس نے دیکھا ہو، لیکن بہرحال ایسا ہوا ہے اور موجود بھی ہے، تاریخ میں بھی لکھا جاتا ہے. وہ یہ ہے کہ پہلے زمانے میں، بہت پہلا زمانہ بھی نہیں ہے، یعنی تقریباً 70 سال پہلے، ایسا ہوتا تھا کہ اگر خواتین کو کہیں جانا ہوتا تھا تو یہ بڑا مشکل مرحلہ سمجھا جاتا تھا، اور اس میں عجیب و غریب پابندیاں تھیں، اور اس میں اس طرح سے ہوتا تھا پرانے زمانے کے اندر، یہ آج کل کے ادبیات میں موجود ہے. تو اس طرح سے ہوتا تھا کہ گھر میں ایک، اب یہ جو ہمارے بچے ہیں شاید ان کو تو بالکل ہی پتہ نہ چلے کہ ڈولی کہتے کسے ہیں. بہرحال لکڑی کا ایک اسٹرکچر لا کے رکھ دیا جاتا تھا جس کے چاروں طرف پردے پڑے ہوتے تھے، اور اس کو لانے والے کسی بھی خاتون کے گھر میں نکلنے سے پہلے چلے جاتے تھے اور اس ذہن میں رکھ دیا جاتا تھا، اور خاتون اس ڈولی کے اندر بیٹھ جاتی تھیں جس کے اوپر پردے پڑے ہوتے تھے، اور جب وہ بیٹھ جاتی تھیں تو پھر باہر سے جو مزدور اس کو لائے تھے ان کو بتا دیا جاتا تھا کہ بھائی اب آپ یہ پیکٹ دوبارہ باہر لے جائیں، اور ان کو بتا دیا جاتا تھا کہ اس کو ڈلیور کہاں ہونا ہے. اور اگر کسی خاتون نے کئی دن جانا ہو تو اس بات سے بچنے کے لیے کہ اٹھانے والوں کو یہ پتہ نہ چلے کہ ایک ہی خاتون بار بار جا رہی ہیں، تو اس میں ایک آدھ پتھر بھی اضافہ کر دیا جاتا تھا. یہ سب تقریباً 70 سال 80 سال پہلے ہوتا تھا. اچھا، ہم سب کو معلوم ہے کہ یہ تو میں نے خواتین سے مثال دی، مردوں کی بھی ایسی بہت ساری مثالیں دی جا سکتی ہیں. ہم سب کو معلوم ہے کہ یہ بالکل تبدیل ہو چکا ہے. اچھا، اس سے کوئی غرض نہیں ہے ہمیں کہ وہ جو پہلے تھا وہ صحیح تھا، جو اب ہوا یہ صحیح ہے، یا جو پہلے ہوا وہ بھی غلط تھا، جو اب ہو رہا یہ بھی غلط ہے، یا دونوں ہی صحیح ہوں، اس سے ہمیں کوئی غرض نہیں. ہمیں صرف اس بات کو دیکھنا ہے کہ بھائی ایک سوشل بیہیویئر تھا، وہ سوشل بیہیویئر چینج ہو گیا، اور اس طرح کے بہت سارے بیہیویئرس چینج ہو چکے ہیں. تو ہمارے سامنے جو سوال آتا ہے وہ یہ ہے کہ وہ کون سی ایسی چیزیں ہوتی ہیں جو معاشرے کے اندر باقی رہتی ہیں، اور کون سی ایسی چیزیں ہیں جو معاشرے کے اندر باقی نہیں رہتی، انہوں نے تبدیل ہونا ہے. تو ایک سادہ سا جواب آپ کی خدمت میں عرض کروں گا، یہ ہمارا چونکہ اصلی موضوع نہیں ہے، اس کے اوپر بہت زیادہ محنت نہیں کریں گے. تو ہمارے پاس ایک بہت سادہ سا جواب ہے، وہ یہ کہ جس چیز کے اندر کوئی پروڈکٹیوٹی نہ ہو معمولاً وہ چیز باقی نہیں رہتی. جس چیز میں پروڈکٹیوٹی ہوتی ہے وہ چیز باقی رہتی ہے. اب ایک مثال میں آپ کی خدمت میں اور عرض کروں گا، درود بھیجے گا محمد و آل محمد پر، صلی علی محمد. اور تھوڑا سا متصل بھی کر دوں، لنک بھی کر دوں، کہ ایسا نہ ہو کہ بالکل موضوع سے ہم باہر چلے جائیں. ظاہر ہے ہمارے پاس ایک بہت بڑا مسئلہ ہے، وہ یہ کہ جو ہمارے بچوں کے پاس دین ہماری طرف سے ہوتا ہوا پہنچے گا، یہ باقی رہے گا یا باقی نہیں رہے گا. میں تو دنیا میں جہاں کہیں بھی سفر کر رہا ہوں، اردو یا انگلش دونوں میں، تو وہاں پر یہ سوال باقی ہے کہ ہم اپنی جنریشن کے بارے میں یہ سوال اپنے ذہن میں رکھے ہوئے ہیں. اور ظاہر ہے کہ اس کے اندر اسٹیٹسٹکس ہمیں بہت زیادہ سپورٹ نہیں کر رہے، بلکہ ہمیں بہت زیادہ ڈرا رہے ہیں کہ بھائی وہ دین باقی رہے گا یا نہیں رہے گا. تو اس کو سمجھنے کی خاطر ہم یہ سوچتے ہیں کہ بھائی کوئی قانون سمجھ میں آ جائے کہ کس قانون کے تحت سوسائٹی میں چیزیں باقی رہتی ہیں اور کس کے تحت باقی نہیں رہتی. تو ہم نے عرض کیا کہ اس کا سادہ جواب یہ ہے کہ اگر کوئی چیز پروڈکٹیو ہوئی تو وہ باقی رہے گی، پروڈکٹیو نہیں ہوئی تو وہ باقی نہیں رہے گی. مجھے شاید یاد بہت اچھا نہیں آ رہا کہ میں نے یہاں پہ عرض کیا تھا پچھلی دفعہ میں جب حاضر ہوا تھا، نہیں عرض کیا کہ مثلاً اگر میرے پاس، میرے والد کے پاس ان کے والد کی زمانے کی کوئی گاڑی رہ گئی ہو، تو میرے دادا کی ایک گاڑی ہے جو میرے والد کے پاس ہو، اور انہوں نے اس خاطر بچا کے رکھی ہو کہ یہ ان کے والد کی نشانی ہے اور وہ انہیں بہت عزیز بھی ہو اور چلتی چلاتی بھی نہ ہو، صرف اس خاطر ہے کہ ان کے والد کی نشانی ہے اور انہوں نے باقی رکھی ہو. تو میں آپ سے پوچھنا چاہوں گا کہ ہمارے جیسے معاشرے کے اندر ان کا جو بیٹا ہوگا اپنے والد کی وفات کے بعد، دادا کی اس نشانی کو باقی رکھے گا یا نہیں رکھے گا؟ ذرا ایک معاشرے کو سوچ لیجیے آپ، آج کا جیسے ماحول، اس میں یہ تھا کہ والد کے والد کی ایک گاڑی ہے جو انہوں نے اپنے والد سے تعلق کی وجہ سے گیراج میں کھڑی کی ہوئی ہے، اس نے چلنا چلانا کچھ نہیں ہے، اس کی کوئی ویلیو نہیں ہے سوائے یہ کہ والد گرامی کا اپنے والد کے ساتھ ایک تعلق تھا. اب جو دادا ہیں وہ تو دنیا سے پہلے ہی جا چکے تھے اور والد بھی دنیا سے چلے گئے ہوں، تو میں آپ سے پوچھنا چاہوں گا کہ یہ جو بیٹا ہے یہ اپنے دادا کی اس نشانی کو باقی رکھے گا یا نہیں رکھے گا؟ تو میرا اپنے خیال ہے کہ اگر میں آپ سے اوپینین لوں، تو ظاہر ہے کہ ایسے مجمع میں لوگ اوپینین تو نہیں دیتے، لیکن جو لوگ اوپینین دے رہے ہیں وہ یہ کہہ رہے ہیں کہ یہ گاڑی یہاں پہ باقی نہیں رہے گی، یہ یہاں سے فارغ ہو جائے گی. اچھا یہ گاڑی کیوں فارغ ہو جائے گی؟ اس کی وجہ یہ کہ اس نے چلنا چلانا نہیں ہے، اس سے بہتر گاڑیاں دنیا کے اندر موجود ہیں. اگر چلانے کی ہی بات ہو تو اس سے بہتر گاڑیاں موجود ہیں، بچہ اس کو چلائے گا. اور اگر لیگیسی کی بات ہو، تعلق کی بات ہو، تو اس کے دل میں دادا سے وہ تعلق نہیں ہے جو اس کے والد کے دل میں اپنے والد سے موجود تھا. اور خاص کر اب اگر میں ایک چھوٹا سا پوائنٹ اور ایڈ کر دوں کہ اس بیٹے کی اپنے باپ سے ان کی حیات میں تعلقات بھی کوئی بہت زیادہ مناسب نہیں تھے، تو اب کتنا امکان ہے کہ یہ گاڑی رہے گی یہاں پہ؟ اب میرے خیال میں امکان نہ ہونے کے برابر ہے، اب یہ گاڑی یہاں پہ باقی نہیں رہے گی. میں صرف ایک بات آپ سے عرض کرنا چاہوں گا کہ اگر دین کی افادیت، پروڈکٹیوٹی ثابت نہیں ہوئی، تو اس نئی نسل کے لیے یہ دین اسی گاڑی کی طرح رہ جائے گا، اسی گاڑی کی طرح ہوگا. تو مثال کے طور پر ہمارے اور آپ کے سامنے یہ سوال بہت زیادہ ہے کہ ہم اور آپ آتے ہوئے اپنے بچوں کو لے کر آتے ہیں تاکہ وہ کم سے کم بیٹھیں تو صحیح، سنیں تو صحیح، और बहुत सारे खानदानों के साथ, अब बहुत को मैंने थोड़ा खींच भी दिया, इसीलिए बहुत सारे खानदानों के साथ ऐसा हो चुका है कि बच्चे बड़े हुए और फिर दोबारा यहां पर नहीं आए। तो ऐसा क्यों हुआ? बहुत सारे अवामिल हो सकते हैं, एक आमिल, अहम आमिल यह है कि प्रोडक्टिविटी साबित नहीं हो पाई। तो जो काम हमें और आपको बहुत ज्यादा कर लेना चाहिए, और मैंने आपकी खिदमत में अर्ज किया कि आखिरी इस सिलसिले का यहाँ पर आखिरी अशर मजलिस भी है, तो इसको अपने जहन में लाने के लिए बहुत मुनासिब रहेगा कि हमें बहुत ज़्यादा देख लेना चाहिए कि हम जो भी काम दीन के नाम पे कर रहे हैं उसकी प्रोडक्टिविटी क्या है, और उस प्रोडक्टिविटी तक हम और आप पहुँच पाए, करामदियत तक, उसका कोई फ़ायदा हम निकाल सके या फ़ायदा नहीं निकाल सके, और वो फ़ायदा कितना हमारे बच्चों के लिए कन्विंसिंग था। और अगर वो खुदा ना करे नाऊज़ु बिल्लाह ताला कोई भी एक जगह पर आपका जवाब, मेरा जवाब नहीं हुआ, या मसलन फ़ायदा नहीं निकाल सके, या बच्चों के लिए कन्विंसिंग नहीं था, तो फिर नतीज बहुत अच्छे नतज नहीं निकलेंगे हमारे लिए। तो मैं अपने तौर पे पूछता हूँ कि भाई मैं अपने दीन से क्या नतीजा लेना चाहता हूँ, मैं अपने दीन से क्या रिजल्ट लेना चाह रहा हूँ। तो मैं दो रिजल्ट आपकी खिदमत में अर्ज़ करूँगा, और अभी थोड़ा सा इस तमहीद के बाद मुझे मौजू अर्ज करना है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद भाई। एक तो वो रिजल्ट है जो हमें और आपको आखिरत में मिलेगा इंशाअल्लाह। आप दीन के नाम पर कोई भी काम अंजाम देंगे, मैया अमल मिसकौल ज़र्रतिन खैरन यरा, जो भी कोई काम अंजाम देगा दुनिया के अंदर, चाहे दीन के नाम पर चाहे दीन के बगैर, जर्रा बराबर भी कोई अमल हुआ, और जर्रा को शायद इसलिए ताबीर किया गया कि उससे छोटा अरबी लुगत के अंदर, अदबियात के अंदर नहीं था, वरना जर्रे का आप कोई भी तर्जुमा कर लें, उससे छोटा भी काबिल तसव्वुर हो तो फिर खुदा वही कहेगा। तो कोई भी अमल अंजाम दिया उसका नतीजा मिलेगा आपको, और वो मिसाल के तौर पर अभी हम फ़र्ज़ कर लेते हैं कि इस आय करीमा ने आखरत कहा हो, अलबत्त आय करीमा उमूमियत रखती है, दुनिया और आखरत दोनों को शामिल कर रही, लेकिन अगर फ़र्ज़ कर लेते हैं कि इसका मतलब आखरत हो, तो कोई भी अमल अंजाम देंगे आखरत में एक नतीजा निकलेगा, उसमें दीन भी है। आप दीन के नाम पर कोई भी अमल अंजाम देंगे आखरत में उसका नतीजा निकलेगा। लेकिन मैं अपने आप से एक सवाल करता हूँ, मुझे कि ये तो सही है कि दीन ने आखरत के लिए हमारे दरीचे खोल दिए, अगर वो ना बताता तो शायद हम आखरत को नहीं समझ सकते थे, शायद नहीं बल्कि कतअन नहीं समझ सकते थे। लेकिन दीन का पहला असर दुनिया में मिलना है या नहीं मिलना है, तो इसमें बहुत सारे मसाइल हैं, बहुत सारी चीज़ें हैं जो हमें समझ में आती हैं। वो ये कि भाई मिसाल के तौर पर अगर दीन दुनिया में असर दे ही ना सके नाऊज़ु बिल्लाह ताला, तो कोई दीन को कबूल क्यों करेगा? असल दीन की कबूलियत है ही इसी पर। आपने और मैंने बचपन से सुना है, अपनी किताबों के अंदर पढ़ते थे कि अल्लाह के नबी मक्का मुकर्रमा में तशरीफ़ फरमा थे, 13 साल तबलीग की, वहाँ पे लोग मुसलमान इतने ज़्यादा हुए ही नहीं, अरब कबीलों तक तो क्या पैगाम पहुँचता, उसके बाद जब वो मदीने तशरीफ़ लाए लोग मुसलमान हुए, वहाँ पर मुसलमान माशरा बना, जैसे ही मुसलमान माशरा बना लोगों ने मुकायसा करना शुरू किया कि भाई ये मुसलमान माशरा, इसके अंदर ये कुछ है, वो देखो वो बुतपरस्त माशरा मक्के का, उसके अंदर वो क्या खराबियां हैं। जैसे ही उन्होंने मुकाबला करना शुरू किया, एकदम से इस्लाम का पैगाम अरब कबीलों के अंदर पहुंचना शुरू हो गया, पूरा जजीरा नुमा अरब मुसलमान हो गया। तो हम सब जानते हैं इब्तदाई ज़माने से कि लोग दीन का असर आखरत में तो लेंगे, लेकिन अगर दीन का असर दुनिया में नहीं मिला तो दीन की कबूलियत नहीं होगी। और यहां पर भी यही क्वेश्चन रहेगा, हर जगह यही क्वेश्चन रहेगा, पाकिस्तान में, हिंदुस्तान में, यहां पर, वो ये कि भाई दीन आखरत में नतीजा देगा, वो यकीनन देगा, दुनिया में देगा या नहीं देगा। तो अब यहां पर तक मेरा सवाल आ गया कि पहली बात तो ये कि भाई दीन की प्रोडक्टिविटी चाहिए, अगर प्रोडक्टिविटी नहीं हुई तो फिर ये समझ लीजिए कि मेरी और आपकी नस्ल के बाद इस लेगेसी का आगे चलना बहुत मुश्किल हो जाएगा। प्रोडक्टिविटी जो है वो आखरत में चाहिए या दुनिया में चाहिए? तो मैंने अर्ज़ किया आखरत में तो असली नतीजा मिलेगा, और आखरत के बारे में दीन ने हमें समझा दिया वरना हम नहीं समझ सकते थे, लेकिन नतीजा आपको दुनिया में भी देखना पड़ेगा, क्योंकि जो लोग बहरहाल मुकायसा करेंगे वो दुनिया देख के करेंगे। अब वो जो दुनिया में नतीजा निकलना है, वो नतीजा क्या हासिल होना है, उसके बारे में भी चंद जुमले अर्ज करेंगे इंशाअल्लाह। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर सल्लल्लाहु अलैहि मोहम्मद वाजिल। जहां कहीं मुझे मौका मिलता है दुनिया में, जहां कहीं भी जाऊं, तो मैं ये सवाल जरूर कर लेता हूं। और मेरा अपने ख्याल है कि शायद 100-125 जगहों से ज़्यादा मैं ये सवाल कर चुका हूँगा। तो जो सवाल मैं हमेशा करता हूँ, मैं आपके सामने भी रख लेता हूँ। और वो ये सवाल ये है कि आप यहाँ पे देखते हुए, पाकिस्तान हिंदुस्तान को देखते हुए, आप मसाजिद इमाम बारगाह की तादाद को घटता देख रहे हैं या बढ़ता देख रहे हैं? इसमें तो अब कोई डाउट नहीं है कि हम बढ़ता देख रहे हैं। सही। तो अब मैं थोड़ा सा आपके जवाब से और उसमें एडिशन कर लेता हूँ कि मसलन हम मसाजिद की तादाद को बढ़ता देख रहे हैं, इमाम बारगाहों की तादाद को बढ़ता देख रहे हैं, मजालिस और जुलूस की तादाद को बढ़ता देख रहे हैं, मरासिम की तादाद को यकीनन बढ़ता देख रहे हैं। और मैंने पाकिस्तान में इसका हिसाब लगाया था सिर्फ शहर कराची के लिए, तो मैं बहुत रफ एस्टिमेट ये किया था कि सालाना 5 लाख मजालिस से कम कोई बात नहीं कर पाएंगे आप कराची के अंदर। सिर्फ बहुत रफ एस्टिमेट और बहुत ही बेयर मिनिमम जिसको हम लोग कहते हैं, तो भाई 5 लाख से कम पे बात नहीं हो पाएगी। अच्छा, ये पूरी दुनिया का एक फिनोमिना है। अब उसमें क्या क्या अवामिल हैं, मसलन वेस्ट में अगर सेंटर्स बढ़ रहे हैं तो उसमें बहुत सारे अवामिल हैं, पॉजिटिव भी और उस साइड पर भी, या मसलन पूरी दूरी दुनिया में दूसरी जगहों के ऊपर बढ़ रहे हैं उसके भी बहुत सारे अवामिल हैं। ये सब हमें मालूम है कि बढ़ रहा है। अब मैं आपसे सवाल करने वाला हूँ वो ये कि इन तमाम चीज़ों के बढ़ते हुए, मजालिस बढ़ रही हैं, मसाजिद बढ़ रही हैं, कुरान करीम की छपाई बढ़ रही है, मुख्तलिफ मरासिम बढ़ रही हैं, सब बढ़ रहे हैं। अब मैं सिर्फ एक बात पूछना चाह रहा हूं, दिलों की आपस की मोहब्बत बढ़ रही है? अच्छा, ये अजीब इत्तेफाक है कि मैं 100-125 जगह पर जहां ये सवाल कर चुका हूं, आज तक किसी ने ये नहीं कहा कि बढ़ रही हो। ये कम से कम अच्छी बात है कि रियलाइजेशन कम से कम इस बात का सबको है कि हाँ भाई ये मामला सही नहीं जा रहा है। तो मैं मामूला नहीं पूछता हूं कि भाई लोगों के आपस की मोहब्बतें बढ़ रही हैं, तो आपका जवाब है कि नहीं। चलिए, आपस की मोहब्बत में दो लोग चाहिए कम से कम। अब मैं एक और सवाल पूछता हूं, लोगों के अंदर जो सुकून और इत्मीनान है ये बढ़ रहा है? अब तो दो भी मामला नहीं है, अब सिर्फ एक का है। इंडिविजुअली लोगों का अंदरूनी सुकून, अंदरूनी सुकून, अंदरूनी इत्मीनान ये बढ़ रहा है क्या? तो तकरीबन सारी दुनिया की जो स्टैटिस्टिक्स हमारे पास आ सकते हो, ज़ाहिर बहुत सारे मालिक के नहीं आते, उन तमाम के अंदर शायद ही कोई मुल्क हो जिसका ग्राफ इस मामले में बेहतर जा रहा हो। तो अब यहां पर एक सवाल है, हमने दौलत की बात नहीं की, हमने ताकत की बात नहीं की, हमने दुनिया की दुनियादारों के स्केल के ऊपर बात नहीं की, हमने दीन की बात की दीन के स्केल के ऊपर। और दीन का स्केल हमें दो चीज़ों का वादा दे रहा था, लौ अनफ़क़्त मा फ़िल अर्ज़ जमीअन मा अल्लफ़्ता बैना क़ुलूबिहिम वलाकिन्नल्लाह अल्लफ़ बैना क़ुलूबिहिम। ऐ नबी, अगर आप दुनिया और दुनिया की सारी नेमतों को भी इनके ऊपर निसार कर देते तो इनके दिलों में मोहब्बत नहीं डाल सकते थे, अल्लाह ने इनके दिलों में मोहब्बत डाली, दीन का एक असर। अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, आगाह रहो कि दिलों को इत्मीनान तो बस अल्लाह की याद से होता है। दोनों असरात कुरान की बेस पर है। तो मैंने आपसे यह नहीं कहा कि हमारी सियासी ताकत बढ़ी या नहीं बढ़ी, तो शायद उसके लिए कुरानी बेस निकालना मुश्किल पड़ जाए, वो भी है लेकिन शायद मुश्किल पड़ जाए। मैंने आपसे नहीं पूछा कि हमारी दौलत बढ़ी या नहीं बढ़ी, उसकी कुरानी बेस निकालना शायद मुश्किल पड़ जाए, जबकि वो भी है। लेकिन मैंने आपको दो बातें पेश की आपके सामने, एक ये कि दिलों की अंदरूनी मोहब्बत एक दूसरे के साथ, और एक इंडिविजुअल लेवल के ऊपर इंसान का अपना सुकून और इत्मीनान। अब इसमें तो कोई डाउट नहीं है ना कि ये दीन का असर है। अगर दीन बढ़ रहा है, दीनी मरासिम बढ़ रहे हैं, दीनी इबादत गाहें बढ़ रही हैं, तो मेरे जैसे तालिबे इल्म के सामने ये सवाल ना आए कि मोहब्बतें क्यों नहीं बढ़ रही, इत्मीनान क्यों नहीं बढ़ रहे, ये सवाल मेरे सामने आ रहा है। अच्छा, अब ये था कि ये सवाल मैं और आप अपने आप से खुद भी कर सकते हैं कि भाई दूसरों के ऊपर बढ़ रहा है या नहीं बढ़ रहा, मेरे साथ क्या हो रहा है, तो इसको भी अपने आप से ही पूछ सकते हैं। तो मुझे जहां पे जो खतरा लग रहा है वो ये कि अब पहले पॉइंट को जरा से मिला लीजिए, हमने अर्ज किया था कि अगर प्रोडक्टिविटी नहीं हुई तो ये लेगेसी ज्यादा अर्से नहीं चलेगी, और अभी आपने खुद इस इनफॉर्मल क्वेश्चनर के ऊपर जवाब दिया कि प्रोडक्टिविटी नहीं है, तो क्या हमें नहीं डरना चाहिए कि लेगेसी आगे नहीं बढ़ेगी? अब सवाल यहां पर ये आता है, अब इसको आप प्रोडक्टिविटी को लाएंगे कैसे, क्या प्रोडक्टिविटी, दिलों की मोहब्बत आएगी कैसे, और ये जो दिलों के अंदर सुकून और इत्मीनान है ये कैसे आएगा? अगर आप इसकी बात करें तो फिर हमारे सामने एक और चैप्टर खुल जाता है, और वो चैप्टर दीन के मरासिम के पीछे एक और तब्दीली की तरफ लेकर जाता है। आपकी खिदमत में अर्ज करूंगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, सल्ले अला मोहम्मद अहमद वाजिल। हम सब लोग इस बात को, जो सादा सी बात है, अगर मैंने कुछ इसको डिटेल में लाने की खातिर फैलाया भी है और ये कॉम्प्लिकेटेड लगे भी तो है नहीं असल में, हम सब जानते हैं मुझे कि दीन का असली काम मरासिम के ऊपर नहीं है, दीन का असली काम जवाहिर के ऊपर नहीं है, दीन का जो सबसे बुनियादी काम है वो लोगों के कुलूब के ऊपर है, लोगों के दिलों के ऊपर। तो मिसाल के तौर पर अल्लाह के नबी तशरीफ लाए और फतेह मक्का के मौके के ऊपर वो आलीशान लश्कर बन गया, हम सबको मालूम था कि अल्लाह के नबी की असली फतह लश्कर की तश्कील नहीं है, ये असली फतह नहीं है। और क्या निशानी है इस बात की, वो खतरनाक और वो गमंगेज अय्याम जिनसे मैं और आप गुजर रहे हैं, इसकी निशानी है। कहां गया वो फतेह मक्का का लश्कर जब अल्लाह के नबी फौत हुए, कहां गए बोलो? वही नबी जिसके नाम को वो पूरा लश्कर ले रहा था, जिसको देखकर अबू सुफियान ने हजरत अब्बास से कहा कि तुम्हारे भतीजे ने बड़ी ताकत हासिल कर ली है, यही नबी अपनी औलाद को किस मजलूमियत पे छोड़ के जा रहा है? हम सबको मालूम है अल्लाह के नबी के नजदीक मेयार नहीं है, लश्कर कितना बड़ा था, ताकत कितनी बड़ी थी, मेयार कहां पे था, काम कहां पे करना चाह रहे थे, तब्दीली कहां पे लाना चाह रहे थे, वो सब जवाहिर पे नहीं थी, और वो सब के सब इस बात के ऊपर थी कि कुछ लोगों के कैरेक्टर्स के अंदर तब्दीली आएगी। और मैं और आप जानते हैं कि भाई अल्लाह के नबी के बाद 250 साल की सुन्नत है हमारे पास अहले बैत अतहार अलैहिस्सलाम की। एक दफा उन तमाम की ज़वात पे दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद सल्ले अला मोहम्मद वाले मोहम्मद वाजिल फरज। इस 250 साल में मुस्तनद जो हमारे पास सुन्नत मौजूद है, मैं अगर आप और मैं जाएं और इस तारीख का जायजा लें और पूछें कि भाई वो लोग कौन है जो अहले बैत के नजदीक थे, और कैसे आइडेंटिफाई करें उन लोगों को जो अहले बैत से नजदीक थे, तो आप और मैं फौरन अपने जहन के अंदर दो तीन बातों को सोच लेंगे। मसलन मैं अगर आपसे पूछूं कि जो अहले बैत अतहार अलैहिस्सलाम के नजदीक थे, वो लोग थे असल में जो माशरे में बहुत मशहूर लोग थे, क्या आप इसे कबूल करते हैं? नहीं। हम जानते हैं कि अहले बैत अतहार सलामुल्लाह अलैहिम अजमईन के नज़दीक तरीन अफराद में बाद ऐसे अफराद थे जिनको कोई भी नहीं जानता था शोहरत के एतबार से। मसलन क्या ये वो लोग थे जो बहुत ज़्यादा ताकतवर लोग थे? तो हम जानते हैं कि नहीं, ऐसा भी नहीं था। अहले बैत के नज़दीक तरीन अफराद थे, ऐन मुमकिन है बहुत नज़दीक हों और लोग ना जानते हों, ऐन मुमकिन है बहुत नज़दीक हों और उनके अंदर ताकत का भी फुकदान हो, लेकिन हम सब जानते हैं कि ये मुमकिन नहीं है कि कोई बहुत नज़दीक हो और उसके अंदर कैरेक्टर ना हो। اور یہ ہمیں پتہ ہے. اچھا یہ بھی عرض کرتا چلوں, یہ بھی ممکن ہے کہ بہت زیادہ علم رکھتا ہو اور وہ علم بھی اس نے اہل بیت سے لیا ہو, اب بھی اہل بیت سے نزدیک نہ ہو, یہ بھی ممکن ہے. آپ اور میں جانتے ہیں تاریخ کے اندر کئی مثالیں نکل آئیں گی. صاحب علم ہے, علم بھی اہل بیت سے لیا ہے, لیکن اس علم نے جو اس نے اہل بیت سے لیا تھا اس شخص کو پھر بھی قرب نصیب نہیں کیا. تو ہم سب جانتے ہیں کہ اس 250 سال کی سنت میں نہ طاقت قرب دیتی ہے, نہ شہرت قرب دیتی ہے, نہ حتیٰ علم, محض علم ہونے کے ناطے قرب دیتا ہے. دولت کا تو میں تذکرہ ہی نہ کروں بہتر ہے. اب ایک سوال رہ جاتا ہے, وہ چیز جو لوگوں کو قرب دیتی ہے اہل بیت اطہار علیہ السلام کا, وہ چیز کیا ہے؟ تو ہم نے اس کو ایک آج کل کے زمانے میں عام فہم الفاظ کو استعمال کرتے ہوئے ہم نے کہا بھائی وہ ایک کیریکٹر ہے, کردار, انسان کی اپنی خاصیتیں, انسان کی اپنی صفتیں. میں یہ سمجھتا ہوں جو سب سے بڑی پروڈکٹیوٹی ہم لوگ اس وقت حاصل کر سکتے ہیں دین سے وہ یہ کیریکٹر ہے. اور جو ہمارے اور آپ کے پاس بنیادی ترین سوال ہو سکتا ہے وہ یہ ہو سکتا ہے کہ جو لوگ اس دین کو سننے والے ہیں, اس دین پر عمل کرنے والے ہیں, ان کے کیریکٹر میں میجر چینج ہے یا نہیں ہے. تو مثال کے طور پر اگر آپ, الحمدللہ رب العالمین اب 2 مہینے گزر گئے مجالس اعظم میں شرکت کرتے ہوئے, اور اب چند دنوں کی بات ہے جو اس سلسلے کے ذریعے اختتام پہ پہنچیں گے, آپ اپنے آپ سے, میں اپنے آپ سے ایک سوال کر سکتا ہوں, وہ یہ کہ بھائی یہ جو 60 ایام میں نے شرکت کی, اس 60 ایام کے نتیجے میں کیریکٹر کے ناطے میرے اندر کیا تبدیلی حاصل ہوئی, میں نے اس میں کون سی ایسی چیز حاصل کی ہے جو میرے کیریکٹر کو امپروو کر گئی ہے؟ ثواب ملے گا یا نہیں ملے گا؟ بے پناہ ثواب ملے گا. آج بھی ایک روایت پڑھ رہا تھا, انتہائی نفیس روایت, کہ اگر کوئی شخص سید الشہداء کے غم میں آنسو بہاتا ہے, خدا ان آنسوؤں کی قیمت انبیاء کے سامنے کیا رکھتا ہے. کس طریقے سے اس روایت کے اندر لکھا کہ حضرت آدم سے خدا کہے گا کہ آدم اس آنسو کی قیمت بیان کرو, اور کس طریقے سے مختلف انبیاء کرام علیہ السلام اس قیمت کو بیان کریں گے, یہاں تک کہ خدا متعال فرمائے گا کہ نہیں, حسین کا مقام اس سے بلند ہے. پھر آخر میں جا کر خود سید الشہداء سے ارشاد فرمائے گا خدا نے متعلق کہ اے حسین تم بیان کرو اس آنسو کی قیمت کیا. تو یقیناً جو آپ نے شرکت کی اس کا ثواب اجر اخروی بے پناہ. لیکن میں اس وقت دنیا کے ناطے اپنے آپ سے ایک سوال کرنا چاہ رہا ہوں, وہی کہ جو میرے بچے یہاں پر بیٹھے ہوئے ہیں, جو میری اگلی نسل اس معاشرے کے اندر موجود ہے, وہ میری اخروی مقام کے اوپر دین کو لینے نہ لینے کا فیصلہ نہیں کرے گی, وہ میری دنیاوی حیثیت کے اوپر کرے گی, وہ میری دنیاوی حیثیت کو دیکھیں گے. اور ایک مسئلہ جو ہے نا وہ دینداروں کے ساتھ اور بھی خطرناک ہے, جو دیندار باپ ہے اور دیندار ماں, اس کے ساتھ ایک اور مسئلہ بہت خطرناک ہے, اور وہ یہ ہے کہ دیندار باپ دیندار ماں سے اگر بچہ ناراض ہوتا ہے تو ان دونوں سے بعد میں ان کے دین سے پہلے ناراض ہو جاتا ہے. تو مثلا اگر میں دیندار ہوں اور معاشرے میں مشہور ہے مثلا میں دیندار ہوں اور لوگ مجھے پہچانتے ہیں سلمان سے, اور خدا نہ کرے نعوذ باللہ تعالیٰ کوئی بچہ مجھ سے ناراض ہوا میرا, تو میں میری کس چیز سے سب سے پہلے ناراض ہوگا؟ میرے دین سے. لہذا آپ معمولاً یہ دیکھیں گے کہ اگر خدا نہ کرے ایسا کوئی کمپلیکس ریلیشن بن جائے ماں باپ کے درمیان, ماں باپ اور اولاد کے درمیان, تو بچے اپنے باپ کے پیشے پہ نہیں آتے, ایک طرح کا کمپلیکس لے لیتے ہیں اور اپنے باپ کے پیشے سے دور بھاگ جاتے ہیں. اور میں نے آپ کی خدمت میں عرض کیا ہم لوگوں کے معاملے میں, دینداروں کے معاملے, وہ پیشے سے نہیں بھاگتے, وہ دین سے بھاگتے ہیں. اور ایسی پتہ نہیں کتنی مثالیں میں آپ کی خدمت میں عرض کر سکوں گا, چھوٹے اس لیول سے لے کر بہت خطرناک لیول تک, کہ کیسے بچے ماں باپ سے ناراضگی کی وجہ سے دین سے دستبردار ہوئے. تو عزیزان محترم, میرے سامنے ایک بنیادی سوال ہے, وہ یہ کہ بھائی دین جو چیز مجھے کیریکٹر میں دینا چاہتا ہے وہ اصل میں کیا ہے؟ और ये जो कैरेक्टर है अगर मुझे पता चल गया तो ये समझ लीजिए मेरा फिर मामला बहुत अच्छे तरीके से हल हो गया। अब इसके ऊपर मैं बहुत ज़्यादा इसरार आपकी खिदमत में इसलिए नहीं अर्ज करूँगा कि देखने में बहुत सादा सी बात है, वो ये कि जब हम कुछ इंतज़ार के उनवान को देखते हैं, इमाम की तशीबावरी के इम्कान को देखते हैं, और हम और आप जानते हैं कि भाई ये करबला तारीख में बनी थी, एक करबला और बनना बाकी है, और हम सब की ख्वाहिश है जैसा कि अभी हमने आपकी खिदमत में अर्ज किया था दुआ के तौर पर कि इंशाअल्लाह खुदा हमें उनकी नुसरत और नुसरत की राह में शहादत नसीब करे। हम जानते हैं इसका मेयार भी सिवाय कैरेक्टर के और कुछ नहीं होगा। तो बहुत सारे लोग के जो बहुत मशहूर होंगे, बहुत सारे लोग के जो बड़े ताकतवर होंगे, बहुत सारे लोग जो हत्ता बहुत ज्यादा साहिब इल्म होंगे, जिस तरह 61 हिजरा की करबला में नहीं पहुंच सके थे, इस मर्तबा की करबला में भी नहीं पहुंच पाएंगे। हम सबको मालूम है ये। और जिस तरह पिछली करबला में तमाम तर ज़ाफ, तमाम तर कमजोरी के बावजूद मसलन हजरत हबीब इब्ने मज़ाहिर दावत कर दिए गए, तो इस दफा भी यही होना कि हम जानते हैं कि दुनिया की शोहरत, दुनिया की दौलत, दुनिया की ताकत, हत्ता जाहिरी तौर पर इल्म, ये स्टैंडर्ड नहीं बनेगा। स्टैंडर्ड एक ही बनेगा, कैरेक्टर। क्या कैरेक्टर है? अच्छा, अब इतना कुछ अर्ज करने के बाद मैं इस बात की तरफ आने की कोशिश करता हूं, इस कैरेक्टर को कैसे एक्सप्लोर किया जाए, इसको कैरेक्टर को कैसे ढूंढा जाए। तो हमारे पास बहुत सारे तरीके हैं कि हम उस कैरेक्टर को देखें, उस किरदार को देखें, उन सिफात को देखें कि जो दीन हमारे अंदर बनाना चाहता है। अच्छा, मैं एक कोशिश करूंगा हर रोज, वो ये है कि अपनी तरफ से कुछ कम कहूँ और कोशिश ये करूँ कि बुनियाद बनाऊँ अहले बैत के कलाम को। तो मैं कोशिश करूँगा कि हर रोज़ कोई एक या दो रिवायात आपकी खिदमत में अर्ज़ करूँ और उन एक या दो रिवायात को एक्सप्लेन करते हुए, उसको एक्सप्लोर करते हुए कुछ कैरेक्टर्स को हासिल करने की कोशिश करें कि भाई ये वो चीज़ें हैं जो अहले बैत हमें देना चाहते हैं। भाई तो अब हमारी कोशिश क्या होगी? हमारी कोशिश ये होगी कि उस किरदार तक पहुँचें जो अहले बैत अथार हमारे अंदर देखना चाहते हैं, रिवायात की बुनियाद पर उनको बयान करें, उसे समझने की कोशिश करें। आपसे हमारी एक दरख्वास्त है और ये दरख्वास्त ज़ाहिर है कि हर मजलिस के सिलसिले में है और इस मजलिस के सिलसिले में भी है, वो ये कि आयज़ान मोहतरम, सिर्फ सवाब की खातिर सुनने से गुरेज करें, अमल की खातिर सुनने को तरजीह दें। बस आपसे जो दरख्वास्त है वो ये है। वैसे भी देखिए, मैंने तो अपनी ज़िंदगी में पूरी कोशिश ये की है कि मेरे बयान में दिलचस्पी का कोई पहलू हो ही नहीं। जो भी सुनने वाले हैं हमारे, वो बेचारे खुद भी यही कहते हैं कि भाई आपने तो लगता है जैसे ठान के बैठे हैं कि खिताबत नहीं करनी है। तो हम पहले भी हमेशा जहाँ पहली दफ़ा जाते हैं वहाँ कह ही देते हैं कि ना हमें खिताबत आती है ना हमने करनी है, लेकिन जो चीज़ हम करना चाहते हैं वो ये है कि कुछ ऐसे कह दिया जाए कि सबसे पहले हमारे ऊपर असर हो जाए और जो अहले बैत का बताया हुआ रास्ता है उस पर हम चलने की कोशिश करें। आपको भी उसी के ऊपर दावत दे दें कि आप भी उसी के ऊपर चलने की कोशिश करें। तो अभी कुछ मिनट्स बाकी हैं, इन मिनट्स से मैं एक और पॉइंट आपकी खिदमत में अर्ज करूं जो ओवरऑल रिवायात के मामले में हमें काम आता है, और उसके सिलसिले में एक रिवायत भी आपकी खिदमत में अर्ज करूँगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, सल्ले अला मोहम्मद मोहम्मद। जैसे मैं और आप कहते हैं हम रिवायात से सीखें, तो ये समझ लीजिए कि आपने एक समंदर के अंदर छलांग लगा दी। ये समंदर है फिर। अच्छा, इस समंदर में प्रॉब्लम क्या है? इस समंदर में बहुत सारे मसाइल। एक बात तो ये कि जो सबसे बड़ा मसला है वो ये कि रिवायत सही है या रिवायत सही नहीं है। तो मुस्तनद गैर मुस्तनद, इसको निकालना फी जमाना काफ़ी बड़ा काम है। और उसकी वजह यह है कि पहले ज़माने में तो गलत आलिम होते थे जो रिवायत गढ़ते थे, अब तो बच्चा बच्चा गढ़ रहा है, तो बड़ी मुसीबत हो गई है। यानी पहले ज़माने में एक आलिम चाहिए होता था जो नाउज़ु बिल्ला मुनहरिफ हो, तो मुनहरिफ आलिम एक रिवायत गढ़ेगा। अब तो व्हाट्सएप की बरकत से सब गढ़ रहे हैं। और पहले एक सहूलत थी, مجھے کہ بھائی جب عالم گڑھے گا تو روایت گڑھے گا زیادہ سے زیادہ، قرآن نہیں گڑھے گا. اب تو کچھ بھی نہیں پتا کہ اب کیا ہو رہا ہے، تو اس وقت بہت خطرناک کام. تو روایتوں کو، صحیح روایتوں تک پہنچنا اس وقت بہت بڑا کام ہو گیا. ایسا اب یہ ایک اچھی بات ہو گئی کہ سبھی کچھ سامنے آ گیا، لیکن خطرناک بات یہ ہوگی کہ اتنا کچھ آ گیا کہ اب یہ سمجھنا کہ اصل کون سا تھا اور نقل کون سا ہے، یہ بہت بڑا کام ہو گیا. بس ایک مشکل یہاں پہ یہ ہو گئی. ایک اور بہت بڑی مشکل ہے، اور وہ یہ ہے کہ ہم روایت پڑھیں اور روایت کے صحیح مفہوم تک پہنچ سکیں. یہ بہت بڑی مشکل ہے. میں بس اس پوائنٹ کو آپ کی خدمت میں عرض کروں گا اور آپ کی زحمت تمام کروں گا. بہت دفعہ ایسا ہوتا ہے روایت نے جو بیان دیا ہوتا ہے وہ ایک خاص سطح فکری کو دیکھتے ہوئے، ایک لیول آف انڈرسٹینڈنگ کو دیکھتے ہوئے بیان دیا ہوتا ہے. اب سامنے والا اس لیول آف انڈرسٹینڈنگ تک نہ آئے اور روایت کو سمجھنے کی کوشش کرے، تو یہ سمجھ لیجیے کہ اتنی دور گیا کہ اس کو واپس لانا بھی مشکل پڑ جائے گا. اب میں ایک روایت آپ کی خدمت میں عرض کرتا ہوں جس کی غلط انڈرسٹینڈنگ کو میں مشہور علماء سے دیکھ چکا ہوں، یعنی میں خود دیکھ چکا ہوں کہ ہمارے جیسے بعض بولنے والوں نے اس روایت کو کتنا غلط سمجھا ہے. اور عجیب بات یہ تھی کہ روایت کے آدھے حصے میں ایک مفہوم تھا اور اس کے نیچے اسی روایت کا اصلی مفہوم لکھا تھا، اور غلط سمجھنے والوں نے پہلے حصے کو پڑھنے کی زحمت کی اور دوسرے حصے کو پڑھنے کی زحمت نہیں کی. وہ روایت میں آپ کی خدمت میں عرض کروں گا اور دیکھ کے عرض کروں گا تاکہ میں بھی غلطی نہ کر بیٹھوں. درود بھیجے گا محمد و آل محمد صلی اللہ علیہ محمد. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. ایک اور پوائنٹ میں آپ کی خدمت میں عرض کروں کہ یہ آپ کو زحمت برداشت کرنی پڑے گی کہ میں ہر روز اپنے موبائل سے دیکھ کر پڑھنے کی کوشش کروں گا. ایک زمانے میں کوشش کرتا تھا کہ اپنے حافظے پہ اعتماد کروں، اور لیکن میرا حافظہ اتنا کمزور ثابت ہوا کہ اعتماد نہیں کر پاتا تھا اور روایت پڑھتا بھی نہیں تھا. پھر میں نے دیکھا کہ نہیں، یہ ناانصافی ہے. اب میں اس زحمت میں تو آپ کو ڈالوں گا کہ میں موبائل سے دیکھ کے پڑھوں گا، لیکن اس سے ایک فائدہ یہ کہ مجھے اپنے حافظے کے اوپر اعتماد نہیں کرنا پڑے گا، جس میں غلطی کا امکان میں دیکھنے کی وجہ سے روایت پڑھنے سے گریز کرتا تھا. اور لیکن اور نقصان تھوڑا سا یہ ہوگا کہ آپ کو توجہ ذرا باقی رکھنی پڑے گی، وہ چونکہ توجہ بعض اوقات کم ہو جاتی ہے اس وجہ سے. اللہم صلی علی محمد وآل محمد. مشہور روایت ہے اور یہ روایت اصول کافی میں موجود ہے، کافی کے اندر موجود ہے، اور اس لحاظ سے ہمارے پاس تھوڑا سا اعتماد زیادہ ہے کہ اگر کافی کے اندر ایک روایت موجود ہے تو اس کا مطلب یہ ہے کہ اس کے اوپر اعتماد کر سکتے ہیں. البتہ آپ کو پتہ ہے کافی کے بھی تین حصے ہیں، اصول کافی، فروع کافی اور روض کافی. تو ہم مجموعی طور پر جلد ششم میں، تو اس کا مطلب ہے فروع کافی کے اندر ہونا چاہیے اس کو، تو اصول کافی میں نہیں ہے، فروع کافی کے اندر ہے. لیکن چونکہ خود وہ ایک مجموعہ، اچھا مستند مجموعہ ہے، تو ہم اس پہ اعتماد کر سکتے ہیں. روایت مستند ہے، روایت منقول ہے. مولا چھٹے امام سے درود بھیجے گا محمد و آل محمد. امام نے فرمایا کہ ایک مومن کے پاس چار چیزیں ہونی چاہیے، ایک مومن کے پاس چار چیزیں ہونی چاہیے: ایک بڑا گھر، دوسرا اچھی سواری، تیسرا خوبصورت لباس، اور چوتھا پرنور چراغ. بڑا گھر، اچھی سواری، خوبصورت لباس، پرنور چراغ. اچھا، اب اس روایت میں کیا خرابی ہے؟ نعوذ باللہ تعالیٰ. انڈرسٹینڈنگ میں کیا مشکل ہے؟ انڈرسٹینڈنگ میں مشکل یہ ہے کہ میں نے خود اس کو سن لیا کہ کسی عالم نے اس، یعنی کسی پڑھنے والے نے، عالم تو شاید نہیں، پڑھنے والے نے اس روایت کو پڑھ کر لوگوں کو ریکمینڈ کیا کہ وہ بڑے رقبے کا گھر بنایا کریں. صحیح؟ کیوں؟ کیونکہ روایت میں لکھا ہے کہ گھر بڑا گھر ہونا چاہیے. اچھا، اب سوال یہاں پہ یہ ہے، اور یہ ہمارا اور آپ کا طریقہ کار ہو سکتا ہے، یہ بہت، اس میں بہت خطرناک حصے بھی آ سکتے ہیں، لیکن آپ اور میں فوراً ایک کام کر سکتے ہیں، مجھے کہ جب بھی کوئی روایت پڑھیں اس کے مفہوم کو سمجھنے کے لیے اہل بیت کی زندگی کو ضرور دیکھ لیں. ایک سٹینڈرڈ بن جائے گا نا. کہ بھئی وہ قرآن کریم ارشاد فرماتا ہے لما تقولون ما لا تفعلون، کیوں ایسی بات کہتے ہو جو تم خود نہیں کرتے؟ ظاہر ہے کہ وہ ہرگز کو ایسی بات نہیں کہیں گے جو انہوں نے خود نہ کی ہو. اب مثال کے طور پر روایت کہہ رہی ہے کہ بڑا گھر، اچھی سواری، خوبصورت لباس، پر نور چراغ. تو اپنے آپ سے ہم پوچھ سکتے ہیں، سب سے پہلے کیا اہل بیت نے ان چیزوں کو اپنی زندگی میں اہمیت دی ہے؟ پہلا سوال تو یہی ہے. مثال کے طور پر بڑا گھر، کیا انہوں نے اپنی زندگیوں میں بڑے گھر بنانے کو اتنی اہمیت دی ہے؟ اچھی سواری، خوبصورت لباس، اصلا کبھی اہل بیت نے لباس کی خوبصورتی کو اس طرح سے بیان کیا؟ یہ بیسک سوال ہے کہ بھائی سب سے پہلے جیسے آپ کوئی روایت سنیں اپنے آپ سے پوچھیں کیا خود انہوں نے اس پر اپنی زندگی پہ عمل کیا ہو، تو عمل کی کیفیت کیا تھی. اچھا بعض روایات میں کہہ رہا ہوں یہ خطرناک عمل ہے، کیوں؟ بعض اوقات آپ کہیں گے کہ نہیں یہ اصل عمل انہوں نے اپنی زندگی میں کیا ہی نہیں ہے. اتنی جلدی نہ کیجیے گا، ہمیشہ اتنا آسان نہیں ہوگا. تو آپ ہمیشہ یہ فیصلہ جلدی نہیں کیجیے گا، پہلے طرح دیکھ لیجیے گا کہ شاید جس طرح میں سمجھ رہا ہوں اس طرح عمل نہ کیا ہو، کسی اور طرح عمل کیا. تو اسٹریٹ فارورڈ ریجیکٹ کرنے سے پہلے کئی اسٹیجز آئیں گے، لیکن ایک طریقہ کار میں نے آپ کی خدمت میں عرض کیا، جب بھی روایت کوئی سنے اس روایت کے ساتھ اپنے آپ سے ایک سوال کر لیں، اہل بیت نے اپنی زندگی میں اس پہ عمل کیا ہے یا نہیں کیا، ان کی زندگی اس روایت کے معاملے میں کیا تھی. اب فرمایا بڑا گھر، اچھی سواری، خوبصورت لباس، پر نور چراغ. ایک آدمی وہاں پہ موجود ہے اور اس نے کہا کہ مولا اگر مومن کے پاس یہ چار چیزیں ہونی چاہیے، بدقسمتی سے میرے پاس کچھ بھی نہیں ہے، میرے پاس ان چاروں میں سے کچھ بھی نہیں ہے. اور میں اس کے اوپر بہت زیادہ تفصیل میں نہیں جاؤں گا کہ بھائی مثال کے طور پر اگر اس کو اسی طرح مان لیا جائے تو کیا کیا نقصانات ہوں گے. تو میں آپ کی خدمت میں عرض کیا کہ آپ اپنے طور پر سب سے پہلے پوچھیے اہل بیت اطہار علیہ السلام کی زندگی اس روایت کے معاملے میں کیا تھی، نمبر دو کیا اس کی انڈرسٹینڈنگ میں غلطی تو نہیں ہو رہی. دیکھیے اسٹریٹ فارورڈ روایت کو ریجیکٹ نہیں کیجیے گا کبھی. میرے جیسا طالب علم جس کو دین کی طالب علمی میں آئے بھی 34 سال ہو گئے، ابھی بھی اگر میرے سامنے کوئی روایت رکھے جو میں نے زندگی میں نہ سنی ہو میں ریجیکٹ نہیں کروں گا. میں ہمیشہ یہ کہوں گا کہ مجھے پہلے کوشش کر لینی چاہیے، شاید روایت ہو جو میں نے نہ سنی ہو. تو میں آپ کی خدمت میں بھی عرضی کروں گا، آپ کبھی بھی کسی روایت کو سنتے ہی اسٹریٹ فارورڈ ریجیکٹ کبھی مت کریں. اسٹینڈرڈس رکھیں، ان اسٹینڈرڈس پہ چیک کریں، اور اپنے اگر آپ خود اسپیشلسٹ نہیں ہیں تو آپ اپنی رائے پر کبھی بھی اعتماد مت کیجیے گا. یہ کمپلیکیٹڈ ایشو ہے، بعض اوقات بہت زیادہ پرابلم بناتا ہے. تو اتنے صرف ایک سادہ سے اسٹینڈرڈ سے آپ آگے نہیں بڑھ سکتے. میں نے آپ کی خدمت میں صرف ابتدائی طور پر عرض کیا. اس شخص نے عرض کی کہ مولا میرے پاس یہ چیزیں نہیں ہیں، میں کیا کروں؟ امام نے فرمایا کہ اس حدیث کا ایک باطن بھی ہے. اور مجھے تعجب یہ ہے کہ جس بیان کرنے والے نے بیان کیا اس نے شروع کو بیان کیا، باطن کو کیوں نہیں بیان کیا؟ اب امام نے باطن بیان فرمایا اور کہا کہ بڑے گھر سے مراد زیادہ صبر ہے جو بڑی روح کا نتیجہ ہے. صحیح. اب یہاں پر ایک اور چیپٹر شروع ہوتا ہے، اور وہ چیپٹر کیا ہے؟ وہ چیپٹر یہ ہے کہ ہر چیز کا ایک ظاہر ہے اور ہر چیز کا ایک باطن ہے. جیسے امام نے فرمایا کہ اس حدیث کا ایک باطن بھی ہے. ہر چیز کا ایک ظاہر ہے، ہر چیز کا ایک باطن ہے. مثال کے طور پر گھر، گھر کا ایک ظاہر ہے، وہ کیا ہے؟ وہ جس کو آپ لوگ مورٹگیج میں لے کے 30 سال تک نپٹاتے ہیں، یہ اس کا ایک ظاہر ہے، یہ گھر ہے. اچھا ہم سب کو معلوم ہے کہ گھر اگر وہ جگہ ہے جہاں پہ رہ کر سکون ملے اور وہ اپنا ایک مقام ہو پرائیویٹ، تو وہ یہ دنیا میں نہیں ہوگا. وہ اس کی وجہ بہت واضح ہے، چونکہ اس دنیا نے تو خود ہی ختم ہو جانا ہے، تو اس کے گھر نے کہاں پہ باقی رہنا ہے؟ سب کو معلوم ہے اگر باطن کی بات کی جائے تو ظاہر کا گھر گھر نہیں ہو سکتا، کیونکہ اس نے باقی رہنا ہی نہیں ہے. تو اب مجھے ایک بات پوچھنی پڑے گی اپنے آپ سے، اور میں آپ کو عرض کروں باطن تک جانے کے لیے کیا کرنا ہوگا. باطن تک جانے کے لیے کیا یہ کرنا ہوگا کہ میں یہ سوچوں گا کہ اگر میں اس دنیا سے نکل گیا تو جو چیز مجھے گھر دلائے گی وہ کیا چیز ہو سکتی ہے. ہمیں باطن تک ایسے پہنچنا ہوگا. तो मिसाल के तौर पर मैं सोचूंगा कि यहां जो घर बना इसमें तो बका है ही नहीं, न मेरे जिस्म ने यहां रहना है न मेरी रूह ने यहां रहना है, इसका मतलब है इस घर से तो मेरा ज्यादा ताल्लुक नहीं है। अब अगर मुझे घर चाहिए तो वो जाहिर दुनिया में नहीं चाहिए, मुझे भाई दुनिया के बाद चाहिए, और अगर दुनिया के बाद चाहिए तो यकीनन मेरे अंदर कोई क्वालिटी होनी चाहिए जो ऐसा एक घर मुझे दुनिया के बाद दिलाए। वो क्वालिटी कौन सी है? इमाम ने ये इरशाद फरमाया, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद मोहम्मद। फरमाया बड़े घर से मुराद ज्यादा सब्र है। अगर कोई शख्स साबिर हो तो जिस तरह दुनिया में घर में जाकर सुकून पाएगा, आखिरत के हर मरहले में खुदा उसे सुकून देता रहेगा अगर वो साबिर हुआ। तो बड़े घर से मुराद क्या है? मुराद ये है कि ये शख्स साबिर है या ये शख्स साबिर नहीं है। फिर इसके सब्र का दर्जा कौन सा है? छोटा मोटा साबिर है, फ्लाइट कैंसिल हो जाती है सब्र कर लेता है, या नहीं इसके सब्र में गहराई है, जिंदगी की मुसीबतों को देखता है तब भी सब्र कर लेता है, इसके सब्र में कितनी गहराई है, जिंदगी की छोटी मोटी मुश्किलात पे सब्र करता है या बड़ी मुश्किलात पे भी खुदा का शाकिर बंदा रहता है, क्या है इसके पास? जितना इसका सब्र गहरा होगा उतना इसका उखरवी घर बड़ा होगा। उखरवी घर बड़ा क्या मतलब? अब हम लोगों के साथ इतनी मुश्किलात बन गई हैं कि जैसे ही हम कहते हैं उखरवी घर, हमारे नज़र में एक फोर्ट या कैसल या होटल आ जाता है। हम लोग दुनियावी मफाहिम से निकल ही नहीं पा रहे, हमें देखना पड़ेगा ये उखरवी घर होता क्या है, हमें नहीं मालूम है हकीकत ये, लेकिन हम इतना कह सकते हैं कि बहरहाल ये बड़ी रूह और बड़े सब्र के जरिए से हासिल होता है। इमाम ने फरमाया अच्छा बड़ा घर, बड़े घर से मुराद ज्यादा सब्र है, ज्यादा सब्र लेवल सब्र का जो बड़ी रूह का नतीजा। अच्छी सवारी मुराद फरमाए, अच्छी सवारी से मुराद अक्ल है, अक्ल। अच्छा अक्ल अच्छी सवारी क्यों है? अच्छी सवारी क्या करती है? अच्छी सवारी ये करती है कि इस दुनिया के अंदर मुझे इस पॉइंट से लेके उस पॉइंट के ऊपर सुकून से आराम से कम मेहनत में पहुंचा दे। अकल वो है जो मुझे दुनिया की तारीकी से निकाल कर खुदा की नूरानियत तक पहुंचा सकती है। अल अकल मा उबिदा बिहर रहमान, रिवायत ने फरमाया अकल वो है जो इंसान को मा उबिदा बिहर रहमान अल्लाह की बंदगी के लिए तैयार कर देती है। अकल के जरिए अल्लाह की बंदगी होती है, अल्लाह की बंदगी होती है तो क्या होता है? ये सफर आखरत तय हो जाता है, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊ अंजाम पाता। ये बातिन है, फरमाया बातिन अच्छी सवारी का अक्ल है। खूबसूरत लिबास, लिबास का काम क्या होता है? इंसान के जिस्म को छुपाए। बातिन क्या होगा? बातिन में जिस्म नहीं होगा, इंसान की रूह के कुछ उयूब होंगे। इंसान की कौन सी क्वालिटी है जो उसके उयूब को छुपा सकती है? फरमाया हया और शर्म। इंसान के अंदर शर्म व हया का होना, फरमाया खूबसूरत लिबास हया है, शर्म है इंसान के अंदर। जिस इंसान के अंदर शर्म व हया हो खुदा उसके उखरवी जिंदगी में उयूब को छुपा देगा, क्योंकि उसने खुदा से शर्म करते हुए यहां अपने उयूब से गुरेज किया था। ये बातें ना, पुरनूर चिराग क्या है? फरमाया पुरनूर चिराग इल्म है जिसका मा हसल बंदगी हो, ये पुरनूर चिराग। ऐजान मोहतरम, अगर ये बातें इमाम बयान ना फरमाते तो हमने इस रिवायत से क्या समझना था? हमने या कनाडा जाना था या ऑस्ट्रेलिया, कि दोनों में मुल्क बड़ा है जमीन बड़ी मिल जाती है। सही, आप कहीं पे भी जाइए रिवायत का मतलब कुछ और, रिवायत का मतलब इस बातिन पर। सही। अच्छा, अब मुझे और आपको इस चैलेंज का सामना करना पड़ेगा कि जब भी मैं और आप रिवायत पढ़ें, आप अपनी जहन में कम से कम ये सोच लीजिएगा कि भाई ऐन मुमकिन है कि रिवायत का कोई बातिन भी हो। البتہ یہ میں آپ کی خدمت میں اور عرض کرتا چلوں، وہ یہ کہ ضروری نہیں ہے کہ ہر روایت نے ظاہر مطلب نہ لیا ہو، صرف باطن مطلب لیا ہو، یہ ضروری نہیں ہے. ممکن ہے کہ اس روایت کے اندر ایسا ہے کہ ظاہر مطلب ہے ہی نہیں اصل. بعض اوقات کیا ہوتا ہے، ایک ظاہر ہوتا ہے وہ بھی مطلب ہوتا ہے، اور ایک باطن ہوتا ہے وہ بھی مراد ہے، وہ بھی مراد ہوتی ہے. بعض جگہوں کے اوپر صرف ظاہر مراد ہوتی ہے، وہاں پہ باطن کوئی ہوتا ہی نہیں ایسا. بعض اوقات روایات کے اندر باطن نہیں ہوتا، صرف ظاہر ہوتی ہے. کیوں؟ اس جگہ پہ ہوتا ہے جہاں پہ امام نے کسی کی سچ فکری کو دیکھتے ہوئے ایک بیان ارشاد کیا ہوتا ہے. یہ چیلنج آتا ہے ہمارے سامنے. تو کل سے ہم کیا کوشش کریں گے، اور ہمارا جو موضوع اگر ہم سے کوئی کہے تو کیا بنے گا، تو میں آپ کی خدمت میں عرض کروں گا، ہمارا موضوع یہ رہے گا کہ وہ صفات کہ جو خدا کا دین کامیاب انسان کے اندر دیکھتا ہے، وہ صفات کون سی ہیں، اور یہ وہ صفات ہیں جو اگر ہمارے اندر آ جائیں تو میں آپ کی خدمت میں عرض کروں گا یہ دین پروڈکٹیو ہے، اور یہ خود بخود اپنی پروڈکٹیوٹی کے ذریعے سے اگلی نسلوں کی بقا کی ضمانت ہمیں دیتا چلا جائے گا. درود بھیجے گا محمد و آل محمد. صلی علی محمد محمد وعجل فرج. بس ایک آخری درخواست اور آپ کی اس زحمت کو تمام کروں، اور وہ یہ تھا کہ اگر میں آپ کی خدمت میں کوئی روایت عرض کروں، اور کل سے میں انشاءاللہ اس کو عرض کرنے کی کوشش کروں گا، تو میں آپ سے میں وعدہ کرتا ہوں کہ میں خود بھی، اور آپ اپنی طرف سے وعدہ فرما لیجئے کہ آپ ان صفات کے اوپر محنت کر لیں. اور یہ میں اب طالب علمی کے دور کو دیکھتے ہوئے عرض کر رہا ہوں کہ میں نے یہ احساس کیا کہ ایک ایک صفت بعض اوقات کئی اور صفات کو خود سے ٹریگر کر دیتی ہے. یہ ایک عجیب کمال ہے ان روایات کے اندر کہ آپ کے سامنے ایک روایت آتی ہے، آپ اس روایت کے اندر ایک کوالٹی دیکھتے ہیں، اس کوالٹی کے اوپر کام کرنے کی کوشش کرتے ہیں. جیسے آپ اس کوالٹی کے اوپر کام کرنے کی کوشش کرتے ہیں، آپ دیکھتے ہیں گویا اس نے اچھائی کو ٹریگر کر دیا آپ کے اندر، بہت ساری اور چیزیں بھی حاصل ہونا شروع ہو جاتی ہیں. پروردگار انشاءاللہ ہمیں اور آپ کو اس دین پر عمل کرنے کی سعادت نصیب فرمائے انشاءاللہ. یہ جو ایام ہیں، ماہ ربیع الاول کے ایام، اور جیسا کہ بیان ہوا اس میں دو ایام شہادت آپ کے سامنے بیان ہوئے کہ انشاءاللہ اس کے موقع پر ہم بھی کوشش کریں گے کہ اس سلسلے میں عرائض پیش کریں. لیکن اس دوران میں ایک اور بہت بڑا واقعہ ہوا، ایک اور بہت بڑی شہادت ہوئی. ہمیں نہیں معلوم کہ اس کی دقیق تاریخ کون سی ہے، لیکن یقیناً ایام یہی ایام، اور انہی ایام کے اندر وہ شہادت کہیں واقع ہوئی ہے. اور وہ عجیب واقعہ اللہ کے نبی کی وفات کے کچھ دنوں کے بعد پیش آیا ہے. یعنی جس چیز کا انسان تصور بھی نہ کر سکے رسول گرامی کی حیات طیبہ میں، وہ رسول گرامی کی وفات کے چند دنوں کے بعد پیش آ گیا. ہم نے اور آپ نے زندگی بھر یہ سنا ہے کہ اللہ کے نبی اپنی وفات سے 6 مہینے پہلے ایک دروازے کے سامنے ہر روز صبح کھڑے ہو جاتے تھے اور فرماتے تھے، السلام علیکم یا اہل بیت النبوہ ومعدن الرسالة ومختلف الملائكة. اللہ کے نبی پوری دنیا کو یہ سمجھانا چاہ رہے تھے، 6 مہینے انجام دیا ہے. دیکھو یہ دروازہ وہ دروازہ ہے جہاں سے دین آیا ہے. اس دروازے پہ معدن الرسالة، یہ رسالت کا معدن ہے. مختلف الملائكة، ملائکہ کے آنے جانے کا دروازہ ہے یہ. اللہ کے رسول اس دروازے کے سامنے کھڑے ہو کر 6 مہینے تک ارشاد فرماتے رہے، اور ہر مرتبہ گویا منتظر رہتے تھے کہ اندر سے کوئی جواب آئے، اور اس جواب کے بعد دروازے میں تشریف فرما ہو جایا کرتے تھے. انہوں نے ایک ادب سکھایا تھا مسلمان کو، اپنے چاہنے والوں کو، اپنے ماننے والوں کو، کہ دیکھو اس دروازے کے سامنے بے احترامی کی کوئی گنجائش نہیں ہے. اللہ کے نبی نے اپنی زندگی میں نہ صرف اس کو انجام دیا بلکہ ہم جانتے ہیں کہ مسلسل اللہ کے نبی کی سنت تھی کہ جہاں کہیں وہ تشریف فرما ہوتے تھے اور بی بی سیدہ تشریف لاتی تھیں تو اللہ کے نبی کھڑے ہو جایا کرتے تھے. روایات کے مطابق کبھی سیدہ کے ہاتھوں کو چوما کرتے تھے سلام اللہ علیہا، کبھی ان کے پیشانی کو چوما کرتے تھے، اور روایات کے مطابق نبی اپنی جگہ پر ان کو تشریف فرما ہونے کے لیے کہتے تھے. اللہ کے نبی نے نہیں کہا کہ کوئی باپ اپنی بیٹی کے احترام میں کھڑا ہو جایا کرے، لیکن اللہ کے نبی یہ کام کیا کرتے تھے. اب جس بات کا غم، جس بات کا دکھ ان ایام کے اندر سب سے زیادہ ہے، وہ اس بات کا ہے کہ ابھی تو نبی کو گئے ہوئے چند دن بھی نہیں گزرے تھے. اس دروازے کے اوپر مسلمانوں کا حملہ ہوا ہے جس کے اوپر اللہ کے نبی کھڑے ہو جایا کرتے تھے، اور کاش کے بس جمع ہوتے، کاش کے بس آگ لگانے کی دھمکی ہی دی ہوتی، لیکن جو ستم ہوا وہ اس گھر کے اوپر حملہ، اور رضوان محترم میں اندر طاقت نہیں ہے کہ میں ان مصائب کو آپ کی خدمت میں عرض کر سکوں. لیکن اگر صرف انسان اپنی چشم تصور سے سوچے کہ ماں اور باپ کے ساتھ یہ ظلم ہو اور مظلوم بچے دیکھ رہے ہوں، جب بی بی کے گھر کے اوپر یہ حملہ ہوا ہے تو سید الشہداء تشریف فرمائے، امام حسن مصطفیٰ تشریف فرمائے، بی بی زینب، بی بی ام کلثوم تشریف فرمائے، اگر انسان بس اتنا سوچے کہ چار بچوں کے سامنے اس کی ماں کو تماشا لگایا گیا. اللہ کے نبی نے ایک عجیب جملہ ارشاد فرمایا، فرمایا میرے اوپر وہ مصائب ٹوٹے جو کسی نبی کے اوپر نہیں ٹوٹے، تو میں پوچھوں گا کہ اے اللہ کے نبی وہ مصائب کون سے تھے جو آپ پر ٹوٹے اور کسی نبی پہ نہ ٹوٹے، تو شاید اللہ کے نبی مجھ سے کہیں گے کہ کیا تم نے سنا کسی نبی کی بیٹی کو تماشا لگاؤ، یہ میری بیٹی کے ساتھ ہوا. اور ایزان محترم بس یہ کتنا عجیب لمحہ تھا. اگر مذاہب کی بس ایک روایت آپ کی خدمت میں عرض کروں، امیر المومنین ایک جگہ سے تشریف فرما ہو رہے تھے، کچھ لوگ وہاں بیٹھے ہوئے تھے، انہوں نے امیر المومنین سے کہا کہ ہم زندگی کے مشکل مرحلے کو شمار کر رہے ہیں. تو کسی نے کہا کہ میں دشمن کے سامنے اکیلا رہ گیا، میں اس طرح کمزور ہو گیا. انہوں نے امیر المومنین سے پوچھا کہ آپ بتائیے کہ آپ کی زندگی میں سخت لمحہ کیا تھا. راوی کہتا ہے امام نے ادھر ادھر دیکھا کہ کوئی دشمن نہ ہو، اور اس کے بعد ایک جملہ کہا. ایزان محترم کی جملہ ہم لوگوں کے لیے شاید ارشاد فرمایا، کہا کوئی تمہاری زوجہ کو مارے اور تم کچھ نہ کر سکو. اب اگر میں اس جملے کی تشریح عرض کروں تو میں کہوں گا کوئی بنت رسول اللہ کو مارے اور تم کچھ نہ کر سکو. امیر المومنین ان مصائب سے گزرے. ایسا بس ایک آخری جملہ اور عرض کروں کہ ایک وہ کربلا کا میدان تھا جہاں سید الشہداء کے لاشے کی پامالی کے اوپر ہمارا گریہ ختم نہیں ہوتا. اگر کربلا کا آغاز دیکھنا ہے تو فاطمہ کے گھر سے دیکھو، جہاں یہ وجود مقدس در و دیوار کے اندر پامال ہوا.
ألا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون.